نحمده ونصلي على رسوله الكريم اما بعد. میاں بیوی کے درمیان تلخی اور نفرت پیدا کرنے کا سبب بننا اسلام میں اس کی بڑی ممانعت ہے. کسی بھی رشتے کو ختم کرانے کی کوشش کرنا قطع رحمی کہلاتا ہے. نکاح کے موقع پر اللہ کے رسول صلی اللہ علیہ وسلم کا جو مسنون خطبہ پڑھا جاتا ہے اس میں ایک آیت سورہ نساء کی پہلی آیت ہے جہاں اللہ سبحانہ و تعالیٰ کا ارشاد ہے وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامِ, یعنی اللہ سے ڈرو جس کے واسطے سے آپس میں سوال کرتے ہو اور قرابت داریوں سے بھی ڈرو. نکاح کے موقع پر یہ آیت پڑھنے میں اس طرف اشارہ ہے کہ رشتے داریاں جب قائم ہو جائیں, خواہ نکاحی کے ذریعے کیوں نہ ہوں, انہیں پھر برقرار رکھنے کی پوری کوشش کرنی چاہیے. دوسری جگہ اللہ سبحانہ وتعالی فرماتے ہیں کہ وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَن يُوصَل, اور وہ قطع کرتے ہیں اس چیز کو جس کو اللہ سبحانہ وتعالی نے حکم دیا کہ جوڑا جائے, ملایا جائے. بالخصوص تو یہ صلہ رحمی خونی رشتوں کے حوالے سے کہ ان کو قطع نہ کیا جائے, لیکن ضمناً اس کے اندر سسرالی رشتے بھی, میاں بیوی کا رشتہ بھی شامل. اسی طرح اللہ سبحانہ و تعالی نے سورہ بقرہ میں بابل والوں کی ایک بری عادت کی طرف اشارہ کیا, جو وہ دو فرشتوں سے جنہیں اللہ نے امتحان کے لیے بھیجا تھا, یہ جادو سیکھنے کے لیے آتے, اور فَيَتَعَلَّمُونَ مِنْهُمَا مَا يُفَرِّقُونَ بِهِ بَيْنَ الْمَرْءِ وَزَوْجِهِ, یعنی وہ ان لوگ یعنی دونوں فرشتوں سے وہ لوگ وہ چیزیں سیکھ لیتے تھے جس کے ذریعے میاں بیوی میں جدائی کر دیتے تھے. اس سے معلوم ہوا کہ جادو کے اثر سے دو محبت والوں میں بھی بغض پیدا ہو جاتا ہے اور میل محبت والوں میں جدائی ہو سکتی ہے. تو جادو کے اثرات ہوتے ہیں, جادو کے ذریعے اس زمانے کے لوگ کیا کیا حرکتیں کیا کرتے ہوں گے, کیا کیا ایذائیں دیتے ہوں گے. ان میں سے صرف ایک ایسی چیز کا ذکر فرمایا جو اللہ سبحانہ و تعالیٰ کو بہت ہی مبغوض اور شیطان کو بہت ہی محبوب ہے, اور وہ ہے میاں بیوی کے درمیان جدائی کر دینا. حضرت جابر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ان الشیطان لیضع عرشه علی الماء ثم یبعث سرایاه فی الناس فاقربهم عنده منزله اعظمهم عنده فتنه ويجيء احدهم فيقول ما زلت بفلان حتى تركته وهو يقول كذا وكذا فيقول ابلیس لا والله ما صنعت شيئا ويجيء احدهم فيقول ما تركته حتى فرقت بينه وبين اهلي قال فيقربه ويدنيه ويلتزمه ويقول نعم انت, یعنی کہ بلا شبہ ابلیس اپنا تخت پانی پر بچھاتا ہے, پھر اپنی جماعتوں کو بھیجتا ہے, اس کی جماعتوں کے افراد لوگوں کو فتنے میں ڈالتے ہیں. ابلیس کا سب سے بڑا مقرب ان میں وہ ہوتا ہے جو فتنہ ڈالنے میں سب سے بڑا ہو, یعنی فتنوں میں مبتلا کر کے اس کے نمائندے اس کے پاس آتے رہتے ہیں اور اپنا اپنا کمال ظاہر کرتے ہیں, گویا اپنی رپورٹ پیش کرتے ہیں. تو ان میں سے ایک آ کر کہتا ہے کہ میں نے ایسا ایسا کیا, تو ابلیس کہتا ہے کہ تو نے کچھ نہیں کیا. پھر ان میں سے ایک اور آتا ہے اور کہتا ہے کہ میں فلاں شخص کے پیچھے اتنا لگا کہ اس کے اور اس کی بیوی کے درمیان میں نے جدائی کر دی. اس کی یہ بات سن کر ابلیس اسے قریب کر لیتا ہے اور کہتا ہے کہ ہاں تو نے کچھ کام کیا. حضرت عامش جو اس حدیث کے راوی ہیں فرماتے ہیں کہ مجھے جہاں تک یاد ہے اس حدیث میں یہ بھی ہے کہ ابلیس اس کو چمٹا لیتا ہے جس نے میاں بیوی میں جدائی کرائی, اور یہ حدیث صحیح مسلم کی ہے. بعض اوقات لوگ اپنے طور پر یہ سمجھتے ہوئے کہ ہم صحیح مشورہ دے رہے ہیں, میاں بیوی کے درمیان ہونے والی ناچاکی میں کوئی ایسی بات کہہ دیتے ہیں کہ جس سے شوہر کے لیے یا بیوی کے لیے جس کو وہ مشورہ دے رہے ہوں اس کے دل میں, اس کے میاں یا بیوی کے لیے नफरत का बीज पड़ जाता है, कोई ऐसा जहर भर जाता है कि अब वो अपने मियाँ या अपनी बीवी की तरफ मायल नहीं हो पाता। ऐसी औरतों, ऐसे मर्दों को शिद्दत के साथ इस्तिग़फ़ार करके रुजू अल्लाह करना चाहिए और अपने आप को इस किस्म की हलाकत से बचाना चाहिए। ये चीज़ उनके दीन को मोड़ने वाली है, ये चीज़ ऐसी है कि जिससे उनका पूरा अमल ज़ाया हो जाए, आमाल का ख़ज़ाना भी वो अगर लेकर पहुँचे तो इस तरह के अमल करने की वजह से ख़तरा इस बात का है कि वो अल्लाह सुबहाना व तआला के सामने बहुत ही मबगूज़ हालत में उठें, कि उन पर गज़ब किया जा रहा हो, बहुत ही मगदूब हों कि उन पर गज़ब हो और अल्लाह उनसे शदीद नाराज़ हो। बाज़ औक़ात ये बात करने वाले अपने तौर पर इखलास से कोई मशवरा देने की कोशिश करते हैं, ऐसा भी नहीं करना चाहिए। उसकी वजह यह है कि जब तक मामले की पूरी तहकीक ना हो, दोनों तरफ की बात जानते हुए इंसान बहुत साहिब राय ना हो, उसको तजुर्बा भी हो और वो इन मामलों को बहुत अच्छी तरह समझता भी हो, उसके कॉन्सिक्वेंसेस भी जानता हो और अपने आप को जज्बात से बालातर रखते हुए फ़ैसला कर सकता हो, सिवाय ऐसे लोगों के किसी और आदमी को इस तरह की चीज़ों में मशवरा नहीं देना चाहिए, ख्वाह वो उसके अपने घर का मामला क्यों ना हो, ख्वाह वो उसके बहन भाई का, रिश्तेदारों ही का मामला क्यों ना हो। बल्कि इससे बढ़कर अगर वो वालिद भी हो और वालदा भी हो तो उसको भी इसमें बहुत एहतियात करना चाहिए। आजकल अफसोस का मामला ये है कि सगे दोस्त, करीबी दोस्त, बहन भाई, रिश्तेदार, बहुत ही चहेते किस्म के लोग कि जिनसे उम्मीद ये की जाती है कि वे लोगों को खैर के मशवरे देंगे, वो अपनी नादानी की वजह से, अपनी कम अकली की वजह से रिश्ते तोड़ने के मशवरे देते हैं। और उसमें इखलास तो यकीनन होता होगा क्योंकि जिसको वो मशवरा दे रहे होते हैं उससे वो मोहब्बत करते हैं, लेकिन वो चूँकि इस चीज़ को जानते नहीं हैं, इसके कॉन्सिक्वेंसेस जानते नहीं हैं, तो उस आदमी को गलत मशवरा दे के परेशान कर देते हैं। बाज़ औक़ात औरतों को इस तरीके के मशवरे देकर उनके वालदैन, बहन भाई वगैरह भी, करीबी रिश्तेदार और दोस्त वगैरह ऐसी बातों में लगा देते हैं और फिर उसके बाद जुदाई करवा देते हैं। छोटी सी बात को बड़ी बात बना के आपस में फूट डलवा कर मियाँ बीवी के दरमियान नफ़रतें बढ़ाकर अपनी अना की खातिर, कभी नफ़रत की वजह से, हसद की वजह से, या एक गुस्सा है, अपनी शान है, बस मैंने कह दिया, ऐसा करना इंतहाई जुल्म, अपने ऊपर जुल्म है। दूसरे की तो दुनिया ख़राब होगी, अपनी आखरत तबाह हो जाएगी। जिसका घर आप उजाड़ रहे हैं उसकी दुनिया में कुछ मसाइल होंगे, लेकिन इंशाल्लाह सब्र करके वो तो अजर पा लेगा या पा लेगी। आप लेकिन इस तरह घर को तोड़ने वालों में गोया शैतान के मुकर्रब बनेंगे और रहमान से बहुत ही दूर हो जाएंगे, उसकी रहमतों से दूर हो जाएंगे। तो ऐसा करना बहुत ही शनीय अमल है, बहुत ही गुनाह का अमल है, लोगों को इसमें बहुत एहतियात करना चाहिए। आपके दोस्त अहबाब भी कभी आपसे अगर रिश्ते के दरमियान कोई होने वाली ख़राबियों का तذکرہ करें, मियाँ बीवी के कोई मसाइल हों उनको तذکرہ करें, तो बिल्कुल मशवरा देने में एहतियात कीजिए, क्योंकि आपका गलत मशवरा बाज़ औक़ात बहुत ख़तरनाक कॉन्सिक्वेंसेस पर मुंतज हो सकता है। तो इसलिए ये इतना आसान मसला नहीं है कि जिसका जो चीज़ चाहे, जैसा उसके दिल में आए, वो अपनी तरफ से बातें करता फिरे। बाज़ औक़ात जज्बाती होके नौजवान मर्द औरत तो अपने दोस्तों को इस तरह के मशवरे दे देते हैं कि अरे नहीं, उसको ऐसे करो, यूं करके सीधा होगा, ऐसा करो ताकि वो ऐसे करके सीधी होगी, उसको यूं करना चाहिए, ऐसे नहीं डील करो, अगर तुमने आज ऐसा कर लिया तो कल वो और सर चढ़ जाएगी या सर चढ़ जाएगा। तो इस तरह की बातें और गलत तरीके के मशवरे देकर लोगों को गुमराह कर देते हैं, ऐसा करना बिल्कुल नाजायज़ और हराम है। सिर्फ़ वही लोग इन मामले में इन्वॉल्व हुआ करें कि जिन्हें दीन का भी इल्म हो, दुनिया उन्होंने देखी हो, बहुत से रिश्तों में वो मशवरे देकर लोगों की मदद कर चुके हों, पॉजिटिव तरीके से और जज्बात से बलद होकर सोचते हों, और दीगर बहन भाई, वालदा, वालदे, वालिद, ये अहबाब जब रिश्तों में पड़ते हैं तो उमूमन वन साइडेड होकर बात करते हैं और इस तरह वो घरों को तोड़ने का सबब बनते हैं। ये उनके लिए बड़ी वबाल की बात है, अपने आप को इससे बचाने की कोशिश करनी चाहिए। अल्लाह सुबहाना व तआला के अहकामात को तोड़ने वाला नहीं बनना चाहिए। अल्लाह का हुक्म है कि रिश्तों को जोड़ा जाए, मेंटेन रखा जाए, उनको तोड़ने वाले बहरहाल ख़राब लोग हैं। चुनाचे जो जो लोग इसमें इंस्ट्रूमेंटल होते हैं, किसी भी दर्जे में उनका हाथ होता है, वो सब उस वबा यानी उसका वबाल उठाएंगे कयामत वाले दिन। इसीलिए तलाक को جائز قرار دینے کے باوجود ابغض الاعمال میں شمار کیا گیا ہے، وہ اعمال جو اللہ کو بہت ناپسند ہیں. اس لیے کہ اللہ چاہتے ہیں کہ رشتے مینٹین رکھے جائیں، اسی لیے رشتے ہمارے یہاں کیے جاتے ہیں تاکہ ساری زندگی نبھایا جائے. ہاں اس میں ایسی صورت آ سکتی ہے کہ جہاں حالات بہت خراب ہوں، اس صورت میں سمجھدار لوگوں سے مشورہ کرنا چاہیے، علماء اور مفتیان کرام سے رجوع کرنا چاہیے اور صحیح مشورہ صحیح طریقے سے ڈیل کرنا چاہیے. اللہ سبحانہ وتعالی ہمیں سمجھنے کی توفیق عطا فرمائے، دوسروں کی دنیا خراب کرنے، ان کے گھروں کو اجاڑنے کا سبب نہ بنائے کہ اس طریقے سے ہم اپنی آخرت تباہ کریں گے، اپنی نسلوں میں اس کی بے برکتی دیکھیں گے. اور وہ چیز ہمارے ساتھ بھی کی جا سکتی ہے، ہمارے گھر والوں کے ساتھ بھی کی جا سکتی ہے، تو اللہ تو اس پر قادر ہے. تو اس لیے اس میں بہت احتیاط کرنا چاہیے، کسی کو اس طرح کے مشورے دینے سے پہلے سوچنا چاہیے کہ کیا قیامت کے دن میں اس کے ساتھ ہونے والے جو بھی مسائل ہوں گے، اس میں اگر اس نے میرا گریبان پکڑا کہ تیرے کہنے سے میں نے ایسا کیا تھا، تو کیا میں اس کا جواب دینے کے لیے تیار ہوں کہ اللہ کے حضور کھڑے ہو کے اپنا کیس خود لڑ سکتی ہوں گی یا لڑ سکتا ہوں گا؟ اگر ایسا ہے تو بہت اچھا ہے، اور اگر ایسا نہیں ہے تو بہت احتیاط کرنی چاہیے. اللہ ہمیں سمجھنے کی توفیق عطا فرمائے، کیونکہ یہ بات بھی جھوٹ کے قبیل سے، دھوکہ دہی کے قبیل سے ہے، کیونکہ میں اس بات کو کر رہا ہوں یا کہہ رہا ہوں جو میرے جس کے لیے میں اہل نہیں ہوں. یہ ایسا ہی ہے کہ میں ڈاکٹر نہیں ہوں پھر بھی کسی کا علاج کرنا شروع کر دوں، میں انجینئر نہیں ہوں لیکن کسی کی گاڑی کو کام اس کا کرنا شروع کر دوں کہ صحیح کرنے کی کوشش کروں اور اس میں گڑبڑ کر دوں. تو ان کوالیفائڈ آدمی کو بالکل ایسے کاموں میں ہاتھ نہیں ڈالنا چاہیے، خواہ کتنے ہی سنسیئر ہو وہ. اخلاص کے ساتھ دعا ضرور کرنی چاہیے، اور یہ اخلاص کا ہی حصہ ہے کہ اس کو کہہ دے کہ بھائی دیکھو یہ فیلڈ میری نہیں ہے، میں اتنا زیادہ جانتا نہیں ہوں، ان معاملات کو میں نے ڈیل نہیں کیا ہوا، تم فلاں فلاں عالم سے، فلاں بزرگ سے، فلاں صاحب سے پوچھو، فلاں سینئر سے اس میں مشورہ ضرور کر لو، میں اس میں تمہیں زیادہ رہنمائی نہیں کر سکتا ہوں، اس لیے کہ میں کوئی ایکسپیرئنس آدمی نہیں ہوں. اگرچہ میری شادی ہوئے ہوئے 10-15 سال بھی ہو گئے ہوں، تب بھی یہ میری فیلڈ نہیں ہے. میں ایک گھر چلانا یا سنبھالنا، اس سے میں دنیا کے ساری رشتوں کو ٹٹولنے اور سمجھنے کا دعویٰ تو نہیں کر سکتا، اس لیے کسی سمجھدار آدمی سے بات کروں. ایسا کہہ کر آپ انشاءاللہ تعالی اس کا گھر بھی ٹوٹنے سے بچا لیں گے، اور اس کو صحیح مشورہ دینے والے مخلص ہوں گے، اور نبی اکرم صلی اللہ علیہ وسلم کی اس حدیث پر بھی عمل ہو جائے گا کہ جب تم سے کوئی مشورہ کر مانگے تو اس کو صحیح مشورہ دیا کرو. یعنی وہ جو 6 حقوق بتائے ہیں مومن کے مومن پر ہیں، ان میں سے ایک یہ ہے نا کہ جب آپ سے کسی بات پہ مشورہ کرے تو صحیح مشورہ اس کو دیا جائے، تو انشاءاللہ اس پر عمل ہو جائے گا. اللہ سبحانہ وتعالی ہمیں عمل کرنے کی توفیق عطا فرمائے.